यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालको पर्वतारोहण इतिहासमा दुईवटा ऐतिहासिक कीर्तिमान कायम। पुरूषतर्फ कामिरिता शेर्पा 32 पटक र महिलातर्फ लाक्पा शेर्पा 11 पटक सगरमाथाको चुचुरोमा। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा बढ़ेपछि नेपालमा पनि उच्च सतर्कता। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। र इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ द्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा।
एसई सकियो, अब रमाइलो शुरू भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालको पर्वतारोहण इतिहासमा हिजो दुईवटा ऐतिहासिक कीर्तिमान कायम भएका छन्। एभरेस्ट म्यान उपनामले परिचित कामिरिता शेर्पा र माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस, अनुभव र समर्पण मार्फत पुनः विश्व सामू नयाँ कीर्तिमान बनाउनु भएको छ। पर्यटन विभागका अनुसार कामिरिताले पुरूषतर्फ 32 पटक र लाक्पाले महिलातर्फ 11 पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नु भएको हो। पर्यटन विभागका अनुसार कामिरिताले हिजो बिहान 10:12 र लाक्पाले 9:30 सर्वोच्च शिखरको चुचुरोमा पाइला टेक्नु भएको हो। सन् 1970 जनवरी 17 सोलुखुम्बुको थामेमा जन्मिनुभएका कामिरिताले सन् 1994 पहिलो पटक सगरमाथा चढ़नु भएको थियो। पछिल्ला हरेक वर्ष जस्तो चुचुरोमा पुग्दै आउनुभएका वहाँ गत वर्षको यही यामको आरोहण अन्तर्गत 2082 जेठ 13 गते 31 पटक सर्वोच्च शिखरमा पुग्नु भएको थियो। त्यस्तै सन् 1973 संखुवा सभा मकालु 2 जन्मिनुभएकी लाक्पाको कीर्तिमानले नेपालको पर्वतारोहण इतिहासमा नयाँ इटा थपेको छ। यसअघि सन् 2022 10 पटक सगरमाथा आरोहण गर्नुभएकी वहाँले यस वर्ष आफ्नै कीर्तिमान तोड्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला भाइरसको संक्रमण नेपालमा पनि फैलिने खतरा बढ़ेको भन्दै सरकारले उच्च सतर्कता अप्नाएको छ। इबोला भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित कंगोबाट नेपाली तथा पर्यटक आवत जावत गर्न सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरिएको हो। विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढ़ाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। नेपालमा हालसम्म इबोला संक्रमण नदेखिएको भए पनि अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राखी आवश्यक तयारी थालिएको उहाँले बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित मुख्य नाकाहरूमा स्वास्थ्य निगरानीलाई थप प्रभावकारी बनाइएको र स्वास्थ्य कर्मीहरूलाई सतर्क रहन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो। अहिले तत्काल डराउनु पर्ने अवस्था नरहे पनि सतर्कता र तयारीलाई उच्च प्राथमिकतामा राखिएको उहाँको भनाई छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अफ्रिकी मुलुकबाट नेपाल आउने यात्रुको स्वास्थ्य अवस्थामाथि विशेष निगरानी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ज्वरो, अत्याधिक कमजोरी, रक्तस्राव वा अन्य शंकास्पद लक्षण देखिएका यात्रुलाई तत्काल स्वास्थ्य परीक्षणको दायरामा ल्याउने व्यवस्था गरिएको छ। उहाँले इबोला अत्यन्तै घातक रोग भए पनि यसको संक्रमण सामान्य रूपमा हावाबाट फैलिने नभई संक्रमित व्यक्तिको रगत, पसिना, र्याल वा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्ने भएकाले जनस्वास्थ्यका आधारभूत सावधानीहरू अत्यन्त प्रभावकारी हुने बताउनुभयो। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले नेपालमा तत्काल ठूलो जोखिम नरहे पनि विश्वव्यापी आवत जावतका कारण कुनै पनि देश पूर्ण रूपमा सुरक्षित रहन नसक्ने बताउनुभयो। उहाँले सीमित स्वास्थ्य स्रोत भएका मुलुकहरूमा संक्रमण प्रवेश गरे नियन्त्रण चुनौतीपूर्ण हुन सक्ने भएकाले प्रारम्भिक पहिचान र निगरानी प्रणाली बलियो बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो। प्रतिनिधि सभा बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ। यसै गरी प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चूलोमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चूलोमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आर्थिक वर्ष 2092-93 पूरा गर्ने गरी समय सीमा निर्धारण गरिएको छ। बागलुङको बडीगाड गाउँपालिका 5 खारा बजारका भोजराज घिमिरेको घरमा जंगलमा पाइने फल जंगली भ्याकुर खाँदा एकजनाको मृत्यु भएको छ भने 8 बिरामी भएका छन्। भ्याकुर फल सेवन गरिसकेपछि रिंगाटा लाग्ने, हात खुट्टा लुलो हुने, बान्ता हुने गरेपछि बडीघाट गाउँपालिका 5 निवासी 72 फिरक कुमारी घिमिरेको मृत्यु भएको हो। यस्तै बडीघाट गाउँपालिका 5 दुर्पति कामी विष्णु घिमिरे, शारदा नेउपाने, अविशन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी पर्नु भएको छ। बिरामीलाई उपचारका लागि बुर्तीबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। चितवनको इच्छा कामना गाउँपालिका 1 कुलबाङमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। मृत्यु हुनेमा 9 नमूना चेपाङ र 11 सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमूनाको जेठ 1 मृत्यु भएको हो भने सञ्जयको अस्ति राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 श्याम बहादुर चेपाङको 5 परिवारले जंगली च्याउ खाएका थिए। वर्षायाम शुरू भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढ़ीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीय चिन्तित बनेका हुन्। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
वर्षायाम शुरू भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका ओमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौ बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागराम बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घरचिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन, तर समस्या उस्तै रहँदा समाधान अझै टाढाको विषय बनेको छ। बढीमालीका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक:
घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागरण बस्नुपर्ने अवस्था छ। वर्षातको समय सुरु भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँकै पहिरोले छेतबिच्छेत अवस्थामा छ।
नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौ बस्तीका घर परिवार वर्षातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै काम नभएको बढीमालीका नगरपालिका 4 अर्का स्थानीय कमलनाथको गुनासो छ।
जमिन बगाई पाकिस्तान उच्च जोखिममा रहेको वर्षायाम शुरू भयो, हामीलाई अहिलेदेखि नै चिन्ता लागिसक्यो। राति जागराम बस्नु पर्ने अवस्था छ। ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा पाकिस्तानको व्यवस्था राज्यले गरिदियो भने आभारी हुने।
विगतमा वर्षायाम सँगै साफे मार्तडी सडक र मार्तडी कोल्टी सडक लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त? सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुडासैनी:
विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिका व्यक्तिहरू बसेर एक किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाई नहोस् भन्ने तर्फ नै हामी सक्छौँ, त्यही अन्तर नै हामीले कामहरू गर्दै आइरहेका छौँ।
हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने, तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीडाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा हिजो आयोजित समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो। कांग्रेस नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा हिजो नेकपा एमाले बल्खु स्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धांजलि व्यक्त गरिएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ़न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। झापामा सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। सिटी सफारी चोरीमा संलग्न 3 जना, चोरीको सामान खरिद गर्ने 7 जना, चोरी गरिएका 7 सिटी सफारी, 20 ब्याट्री र एउटा चार्जिङ कन्ट्रोलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। करिब 21,55,000 रूपियाँ बराबरको सामान बरामद गरिएको उहाँले बताउनुभयो। प्रहरीले मेचीनगर, अर्जुनधारा तथा चारआली क्षेत्रका विभिन्न कवाड़ी पसल र कोठाबाट चोरी गरिएका ब्याट्री, बरामद पनि गरेको छ। प्रहरीले पक्राउ परेका सबैलाई मुलुकी फौजदारी अपराध संहिता 2074 अन्तर्गत चोरी कसुरमा जिल्ला अदालत झापाबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ। अलैची किसानहरूको समस्या पहिचान गरी उत्पादन गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। अलैची खेतीमा देखिने विभिन्न रोग किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादन र किसानको आय आर्जन वृद्धिमा जोड़ दिने कार्यक्रमको लक्ष्य रहेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको रामप्रसाद राई गाउँपालिकामा व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका किसानहरूको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले आफ्नो बगानमा देखिएका विभिन्न रोग उत्पादन घट्नुको कारण माटो तथा हावापानी अनुसार उपयुक्त जात छन् जस्ता विषयमा जानकारी भएको किसानहरूको भनाइ छ। किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेशसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले बताउनुभयो। अलैँची खेतीमा देखिएका समस्याको पहिचान गर्दै आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका बारेमा जानकारी प्रदान गरिएको उहाँको भनाइ छ।
मूलभूत रूपमा किसानसम्मै पुगेर समस्याहरूको उजागर, त्यसको सम्बोधन र निराकरण हुनुपर्छ भनेर सरकारहरूलाई सबैलाई एउटै मञ्चमा उभिने प्रयत्न गरेका छौँ। स्थानीय किसान, संकलक, स्थानीय स्तरका व्यवसायी, बजार स्तरको व्यवसायी, त्यसपछि एक्सपोर्टर, अलैँची विकास केन्द्र, कृषि ज्ञान केन्द्र, सरकारवाला निकाय, स्थानीय सरकारसम्म त्यही सम्बोधन हुने चिजहरू त्यही सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने।
अलैँची गाउँपालिकाका किसानको राम्रो आमदानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो। व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोल अनुसारको उपयुक्त खेती प्रणालीमा जोड़ दिएको उहाँको भनाइ छ।
कृषिबाट हाम्रो जीविकोपार्जनको निम्ति मात्रै होइन, कसरी तपाईँको व्यावसायिक र उद्यमशील बनाउने कृषिकै क्षेत्रबाट हामी हाम्रो पालिकालाई समृद्धिको बाटोमा कसरी लैजाने भन्ने सन्दर्भमा हाम्रो दृष्टिकोण, हाम्रो योजना र कार्यक्रममा कुनै खोट छैन।
अलैँची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनुभयो।
गाउँपालिकाले अलैँची खेती सम्बन्धी विभिन्न प्रयासहरू गर्दै आइरहेको छ। आगामी दिनमा अलैँची खेती सम्बन्धी स्पेसलाइजेसन हुने त्यसको कार्यक्रमहरू गाउँपालिकाले तयार गर्छ, गाउँसभाले तयार गरेर आउँछ।
चालू आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट करिब 10 अरब 70 करोड़ बराबरको अलैँची निर्यात भएको अलैँची विकास केन्द्रले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
विगत लामो समयदेखि भूमिहीन सुकुम्बासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका 483 परिवारलाई लाल पूर्जा वितरण गरिएको छ। मिथिला नगरपालिका 6, 7, 8 र 9 का भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिएको हो। गाउँ ब्लकका जमीन लालपूर्जा बिना भोग गर्दै आएका सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको जिल्ला स्थित नापी कार्यालय 2 नम्बर टोली ढल्केवरले जनाएको छ। टोलीका प्रमुख सियाराम शाहले आवश्यक कागजात सहित नाप नक्साको प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण गरिएको बताउनुभयो। उहाँका अनुसार सो टोलीको कार्यालयमा 658 जनाले लाल पूर्जाका लागि निवेदन दिएका थिए। यसअघि सो टोलीले उक्त पालिकाको ओडा नम्बर 1, 6 र 7 का 64 भूमिहीन सुकुम्बासी परिवारलाई सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी लाल पूर्जा वितरण गरेको थियो। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। संस्थाको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन महालेखाले सुझाव दिएको छ। संस्थानमा रहेको जग्गा मध्ये धनुषा जिल्लामा 43.5 बिघा, महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्ल्यूएचओले संकटकाल घोषणा गरेको हो। कंगोमा फैलिएको इबोला रोगका कारण 80 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्युदर करिब 50% पुग्न सक्ने बताइएको छ। स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली प्रभावित देशमा पठाउने तयारी गरिरहेका छन्। यो प्रकोप कंगोको इटुरी क्षेत्रमा शुरू भएको हो, जुन युगाण्डा र दक्षिण सुडानसँग सीमा जोड़िएको छ। प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ। स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेशनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलिने खतरा बढ़ाएको छ। डब्ल्यूएचओले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45,32,00,000,000 रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45,32,16,00,000,000 रूपियाँ लगानी प्रतिबद्धता आएको हो। गत चैतसम्म 615 परियोजना मार्फत 41,79,80,85,00,000,000 रूपियाँ विदेशी लगानी नेपालमा भित्रिएको थियो। उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको छ। कृषिजन्य 16 परियोजनामा 22,08,80,00,000 रूपियाँको लगानी प्रतिबद्धता आएको हो। त्यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12,54,70,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक 55 परियोजनाका लागि 4,23,24,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा उत्पादनमूलक 42 परियोजना मार्फत 2,70,00,000,000, सूचना प्रविधि क्षेत्रका 421 परियोजनामा 1,74,38,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको रकम मध्ये भाका नागेको ऋण बापत 67,19,64,000 असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले युवा तथा साना व्यवसाय स्वरोजगार कोष नियमावली 2077 ऊर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋण बीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा हर्जना समेत गरी सो रकम असुल गर्नुपर्ने देखिएको हो। कोष र ऋण बीच 5 वर्षे लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भैरवामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री आचार्यले नवनिर्वाचित पदाधिकारीलाई उद्योगी व्यवसायको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद शर्माले भन्सार व्यवस्थापन, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, कृषि आधुनिकीकरण, युवा स्वरोजगार तथा नव प्रवर्तनका क्षेत्रमा प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता उठाउनुभयो। कुवेत एयरवेजले काठमाडौँ उडान पुनः शुरू गर्ने भएको छ। कुवेत काठमाडौँ कुवेत रूटमा साताको 2 उडान गर्ने गरी उडान पुनः शुरू गर्न लागि कुवेत एयरवेजले जनाएको छ। पश्चिम एसिया युद्धका कारण कुवेत काठमाडौँ उडान रोकिएको थियो। कुवेतले मंगलबार र बिहिबार गरी सातामा 2 उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ। काभ्रे पलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका 71 घर परिवारलाई 6,800 कफीको बिरूवा वितरण गरिएको छ। गाउँपालिकाको कार्यक्रम अन्तर्गत कफीको बिरूवा वितरण गरिएको हो। गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको फिल्ड अनुगमन कार्यालयका अनुसार 6,800 मात्र खाडल खनेको पाइएपछि सोही अनुसार कफीका बिरूवा वितरण गरिएको जनाइएको छ। वडाभित्र करिब 13,000 कफीको बिरूवा माग भएको थियो। काभ्रे प्लाञ्चोकको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफी किसानलाई वर्षेनी बिरूवासँगै आधुनिक कृषि सामग्री समेत वितरण गर्ने गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल सुपर लीग एनएसएल फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने बताउनु भएको छ। आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लीगले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। चौथो संस्करणको एनएसएल भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाली स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लीगको घोषणा गरेको हो। लीगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई होम एण्ड अवे ढाँचामा खेलाइनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हल कोर्टमा जेठ 8 15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनशीपका लागि निरता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा भएको हो। मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाड़ी मध्ये प्रदर्शनका आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो। टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद, एलिसा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुंवर, मीना सुनार, प्रगति नाथ र जसना महत्व छन्। च्याम्पियनशीपमा सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र कजाकिस्तान गरी 8 देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह एमा नेपाल सहित किर्गिस्तान, भारत र मालदिव्स रहेका छन्। समूह बीमा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। मलेसियामा मे 23 तारीकदेखि शुरू हुने एसियन गेम्स छनौट र एसएससी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार टोलीको विदाई गरेको हो। दुवै प्रतियोगिताका लागि क्यानले यसअघि नै इन्दु वर्माको कप्तानीमा महिला टोलीको घोषणा गरिसकेको छ। एसियन गेम्स छनौट मलेसियामा मे 23 31 तारीकसम्म र एसएससी महिला प्रिमियर कप जून 1 13 तारीकसम्म हुनेछ। छैठौं संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि रसियाका जीएम कोरियाकोभ पेटले जितेका छन्। उच्च वरियताका खेलाड़ी पेटले भारत र नेपालका खेलाड़ीलाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधिसँगै उनले 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली प्रदेशको हिमाली भाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:54 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालको पर्वतारोहण इतिहासमा दुईवटा ऐतिहासिक कीर्तिमान कायम। पुरूषतर्फ कामिरिता शेर्पा 32 पटक र महिलातर्फ लाक्पा शेर्पा 11 पटक सगरमाथाको चुचुरोमा। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा बढ़ेपछि नेपालमा पनि उच्च सतर्कता। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45,32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। र इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।